नमस्कार। आज अन्तर्राष्ट्रिय आदिवासी दिवस। अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा तयार पारिएको यो विशेष कार्यक्रममा स्वागत तथा अभिवादन प्रविधि संयोजक मिनर्भा बज्राचार्य अनि यो रत्न चौधरीको। जल, जमिन, जङ्गल र हाम्रो पुर्खाको मौलिक परम्परा र ज्ञान। आज अगस्त 9 अर्थात् 32 अन्तर्राष्ट्रिय आदिवासी दिवस। संसारभरिका आदिवासी जनजातिहरूको पहिचान, अस्तित्व र अधिकारको सम्मान गर्दै आज नेपाल सहित संसारभरि यो दिवस विशेष उत्साहका साथ मनाइँदैछ। यस वर्ष संयुक्त राष्ट्रसङ्घले आदिवासी सुडेनी तथा परम्परागत स्वास्थ्य ज्ञानको सम्मानलाई प्रमुख विषय बनाएको छ। अहिलेको अवस्थामा लोपोन्मुख भाषा र परम्परागत ज्ञानलाई कसरी जोगाउने अनि आदिवासी अधिकारको संवैधानिक प्रत्याभूतिलाई व्यवहारिक कार्यान्वयन कसरी गर्ने, यस्ता प्रश्नसँगै आजको संवादमा जवाफका लागि हामीसँग हुनुहुन्छ नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामा हेल्मो। त्यसै गरी अर्का अतिथि हुनुहुन्छ आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष राम बहादुर थापा मगर र अर्का अतिथि हुनुहुन्छ आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र सिप्रेडका कार्यकारी निर्देशक डाक्टर पासाङ डोलमा शेर्पा। आउनुहोस् आजको संवाद सुरु गरौँ। यहाँहरू तिनैजनालाई हाम्रो आजको यो विशेष कार्यक्रममा स्वागत छ।
धन्यवाद।
सबभन्दा पहिले म आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामाज्यूलाई सोध्न चाहन्छु, नेपालका सूचीकृत आदिवासी जनजातिका राष्ट्रिय सवाल, माग र प्राप्त औपचारिक उपलब्धिका बारेमा जानकारी साझा गर्नुहुन्छ कि हामीसँग?
नेपालको आदिवासी जनजाति महासङ्घ सूचीकृत प्रतिष्ठानको ऐन अन्तर्गत सूचीकृत 59+1 मध्ये 56 आदिवासी जनजातिहरू महासङ्घसँग आबद्ध छन् र महासङ्घको स्थापना कालदेखि नै हामीले आदिवासी जनजातिहरूको आफ्नो भाषा संस्कृतिदेखि लिएर आफ्नो प्रथाजनिक कानुनदेखि लिएर यी सबै हाम्रो अधिकारको बारेमा हामीले पैरवी गर्दै आइरहेको छ। र त्यति मात्र होइन, आदिवासी जनजातिहरूको अधिकारहरूलाई संविधानमै सूचीकरण गर्नको लागि, लिपिबद्ध गर्नको लागि हामीले महासङ्घले विगत धेरै वर्ष अगाडिदेखि आफ्नो आवाजहरू बुलन्द गर्दै आइरहेको छ। नेपालको आदिवासी जनजातिहरू सरकारले सूचीकरण गरेको छ, यो सबै देशमा भएको छैनन्। त्यसो भएको हुनाले सबभन्दा पहिला त हामी सूचीकरण भएको छ, त्यसपछि गएर अहिले आदिवासी जनजातिहरूलाई व्यवस्थापिका, कार्यपालिका र त्यस्तै गरेर सरकारको सबै निकायहरूमा सबैलाई आदिवासी जनजातिहरूको एउटा उपस्थिति र त्यसलाई हामी एफेक्टिभ पार्टिसिपेसनको कुरा पनि गर्छौँ। त्यसो भएको हुनाले सबै निकायमा आदिवासी जनजातिहरूको उपस्थिति हुनुपर्छ र उपस्थिति मात्र होइन, अहिले हामी नेतृत्व नै चाहिन्छ भनेर हामीले माग गरिरहेको अवस्था छ। त्यसो भएको हुनाले त्यही अनुसार अहिले आदिवासी जनजाति आयोगको मान्यज्यू यहाँ हुनुहुन्छ, उहाँ जसले तपाईँको यो आयोगको पनि तपाईँको नेतृत्व गरिरहनु भएको छ। त्यस्तै गरेर हामीले आफ्नो अधिकारहरू कुराहरूमा सरकारसँग पैरवी गर्ने, आफ्नो अधिकारहरू, आफ्नो भाषा, तपाईँको संस्कृति, वेशभूषा आदिलाई संरक्षण गर्ने क्रममा आदिवासी जनजाति महासङ्घले काम गरिरहेको छ र संविधानमा लिपिबद्ध भएको हाम्रो अधिकारहरूलाई कार्यान्वयनको लागि पनि महासङ्घले आफ्नो दबाबहरू सिर्जना गरिरहेको।
अब माननीय अध्यक्ष रामबहादुर थापा मगरज्यूलाई थप्ने कुरा छ भने थपिदिनको लागि अनुरोध गर्छु।
आदिवासी जनजाति आयोग चाहिँ संविधान र कानुनमा आदिवासी जनजातिका अधिकारहरू चाहिँ लेखिएका छन् नेपालको संविधान र कानुन। त्यसको अलावा अन्तर्राष्ट्रिय सन्धि, महासन्धि अनि संयुक्त राष्ट्र सङ्घीय घोषणा पत्रहरूमा पनि आदिवासी जनजातिहरूको चाहिँ अधिकार उल्लेख गरिएको छ। उल्लेख भएका हक अधिकारहरू कार्यान्वयन भए कि भएनन् नेपाल सरकारले, गैर सरकारी या सरकारी दुइटै निकायहरूले कार्यान्वयन गर्नुपर्छ भन्ने चाहिँ संविधान कानुनको मोटो उद्देश्य हो। त्यसलाई चाहिँ कार्यान्वयन गरेको छ कि छैन, भएको छ कि छैन भनेर अनुगमन गर्ने काम चाहिँ आदिवासी जनजाति आएको हो। केही कुराहरू चाहिँ पैरवी पनि गर्छ आदिवासी जनजाति अधिकारको सन्दर्भमा, बाँकी कुरा चाहिँ नीतिगत रूपमा केही अध्ययनहरू गरेर अनुगमन गरेर नेपाल सरकारलाई चाहिँ आदिवासी जनजातिका अधिकारहरू कार्यान्वयन गर्नको लागि चाहिँ सिफारिस गर्ने निकाय आदिवासी जनजाति हो, आयोग हो। र यो सन्दर्भमा आदिवासी जनजाति आयोगले 6 प्रतिवेदन मार्फत 84 होइन 7 सिफारिसहरू गरिसकेका छ कार्यान्वयनको लागि। त्यसको साथै कहिलेकाहीँ के हुन्छ भने फेरि आदिवासी जनजाति आयोगले देखेका कुराहरू प्रतिवेदनको रूपमा पनि बनाउँछ। तराई मधेस द्रुत मार्ग परियोजनाले इफेक्ट पारेको असर गरेको थियो जो त्यो सन्दर्भमा चाहिँ संयुक्त राष्ट्र
असर सकारात्मक थियो कि
नकारात्मक थियो नकारात्मक थियो होइन सकारात्मकलाई हामीले त्यत्रो अध्ययन गरिराख्नु पर्दैन नकारात्मक थियो त्यही भएर यो चासो चाहिँ के थियो भने संयुक्त राष्ट्रसँगै तपाईँको चाहिँ निवेदन परेको थियो संयुक्त राष्ट्रसँगले नेपाल सरकारलाई भन्यो यसको स्टाटस के हो यो सुझाव देऊ भनेर अनि त्यो चाहिँ नेपाल सरकारले प्रधानमन्त्रीको कार्यालयबाट हाम्रो आयोगलाई पठाएको थियो र त्यो चाहिँ हामीले 2 वर्ष लगाएर अध्ययन गऱ्यौँ अध्ययन गरेर हामीले चाहिँ यो अहिलेको जुन फर्स्ट ट्र्याक छ त्यसलाई चाहिँ यो अहिलेको जुन खोकना राख्ने प्रस्थान बिन्दु छ त्यो हटाउनु त्यहाँ राखियो भने परम्परागत सांस्कृतिक अधिकारहरू हनन हुन्छन् त्यहाँ चाहिँ जग्गाहरू चाहिँ त्यसले चाहिँ क्याप्चर गर्छ त्यो परियोजनाले त्यहाँबाट चाहिँ उनीहरूको डिस्प्लेस अथवा विस्थापन हुन्छन् त्यो नगर्नु भनेर चाहिँ आयोगले सिफारिस गरेछ त यो मैले एउटा उदाहरणको लागि दिएको हो त्यस्ता अरू पनि प्रतिवेदनहरू
त्यसबाट फाइदा पनि हुन्थ्यो होला नि केही थियो
जुन आदिवासी जनजातिको सांस्कृतिक पहिचान नै लोप गरेर उनीहरूलाई नै विस्थापित गरेपछि त अब के फाइदा अन्यलाई त फाइदा हुन सक्ला तर त्यो आदिवासी जनजाति समुदायलाई त हुँदैन नि त त्यस कारणले यस्ता कुराहरू चाहिँ हामीले तपाईँको चाहिँ सिफारिस गरेका छौँ अन्तर्राष्ट्रिय आदिवासी भाषा दशक 2032 गरेका छ त्यसको पनि एउटा कार्ययोजना हामीले गरेका छौँ नेपाल सरकारलाई सिफारिस गरेका छन् कार्यान्वयनको लागि हाम्रो आदिवासी जनजातिको लिस्ट चाहिँ संविधानमा हुनुपर्छ भनेर हामीले सुझाव दिएका छौँ र त्यो हाम्रो प्र्याक्टिस पनि छ छिमेकी देश भारतमा आदिवासी जनजातिहरूलाई चाहिँ संविधानको सूचीमा राखिएको छ त्यस कारण त्यो राख्नुपर्छ भन्ने चाहिँ हामीले यही कुराहरू गरिराखेका छौँ
कार्यान्वयन हुने अवस्था के कस्तो देख्नु
कार्यान्वयन हामीले गरेको सिफारिस चाहिँ 90% कार्यान्वयन भएका छैनन् यसमा चाहिँ अब आदिवासी जनजाति महासङ्घ आदिवासी जनजाति अन्य संस्थाहरूले आदिवासी जनजाति विद्वानहरूले चाहिँ आवाज उठाइराख्नु भएको छ आयोगले पनि किन भएन कार्यान्वयन आएको सिफारिस र सिफारिसको अवस्था के छ जानकारी दिनु पर्यो भनेर चाहिँ प्रधानमन्त्रीको कार्यालयलाई चाहिँ प्रधानमन्त्रीज्यूलाई नै आयोगले चाहिँ पत्र पनि पठाइसकेका छ
हजुर अब म डाक्टर साहबलाई सोध्न चाहन्छु यसपालिको अन्तर्राष्ट्रिय आदिवासी दिवसले आदिवासी समुदायका परम्परागत सुडेनी अथवा प्रसुति कर्मी भन्छौँ होइन हामी र आमा शिशु स्वास्थ्य सम्बन्धी मौलिक ज्ञानलाई सम्बोधन गरेको छ होइन नारा नै त्यही छ होइन त आधुनिक चिकित्सा प्रणालीको प्रयोग प्रमुख रूपमा भइरहेको अवस्थामा नेपालका आदिवासी महिलाहरूसँग रहेको यो परम्परागत स्वास्थ्य तथा जडीबुटीको ज्ञानको अवस्था र महत्त्वलाई कस्तो देख्नुहुन्छ तपाईँ
हामीले चाहिँ मेन हाम्रो उद्देश्य चाहिँ यो आदिवासी जनजातिको ज्ञान हाम्रो संस्कृति रीतिरिवाज हाम्रो प्रथाजनिक अभ्यास होइन
त्यसमा सिपलाई पनि हामी राख्न सक्छौँ
त्यसलाई चाहिँ हामीले कसरी चाहिँ अनुसन्धानभित्र ल्याउने र हामीले डकुमेन्टेसन गर्ने अनि त्यसको आधारमा चाहिँ हामीले चाहिँ एभिडेन्स बेस्ड पोलिसी एडभोकेसी गरेर चाहिँ रिकग्निसन गर्ने भनेर चाहिँ हाम्रो मेन उद्देश्य त्यो हो होइन त्यही सिलसिलामा चाहिँ अब आदिवासी जनजाति महासङ्घ आदिवासी जनजाति आयोग होइन उहाँहरूसँग पनि सहकार्य गरेर चाहिँ हामीले चाहिँ अब यो हाम्रो ज्ञानलाई हाम्रो सिपलाई हाम्रो अभ्यासलाई चाहिँ कसरी कानुनी मान्यता दिने भनेर चाहिँ स्थानीय सरकारसँग पनि हामीले काम गरेर आएको छौँ होइन त्यही सिलसिलामा पनि यसमा चाहिँ अब आदिवासी महिलाहरू यो सुडिनीको कुराहरू जुन चाहिँ अब यो तपाईँको उपचार पद्धति छ नि हाम्रो प्रथाजनिक अभ्यास अन्तर्गतको पनि हाम्रो चाहिँ गाउँघरमा चलिरहेको होइन आदिवासी महिलाहरूले पुऱ्याएको योगदानहरू छ त्यसलाई हामीले कसरी रिकग्नाइज गर्ने भनेर पनि लागिरहेको छौँ होइन र त्यसमा चाहिँ मैले अलिकति जोड्न चाहेँ अहिले हामीले गरिरहेको 2 अनुसन्धान योसँग आबद्ध छ एउटा अनुसन्धान के भन्दाखेरि चाहिँ एउटा चाहिँ आदिवासी महिलाहरूले चाहिँ औषधि उपचारमा गरेको योगदान भर्खरै आएको छु यो अनुसन्धान इसरुकुममा चाहिँ 2 गाउँपालिकामा हामीले काम गरिरहेको होइन त्यहाँ चाहिँ झाँक्री महिलाहरूले गरेको योगदान होइन यसो हेर्दाखेरि चाहिँ अब बाहिरबाट हेर्दाखेरि वेस्टर्नबाट हेर्दाखेरि चाहिँ झाँक्री महिलाहरू गरेर चाहिँ यो काम नि यताउता भन्ने खालको एउटा ट्रेडिसनली अर्कै खालको त्यो लान्छना लगाउने खालको छ तर हामीले निहालेर हेर्ने हो भने झाँक्री महिलाले गरेको योगदान चाहिँ तपाईँको चाहिँ एउटा औषधि उपचार सँगसँगै जडीबुटीको ज्ञान पनि हुने अर्को कुरा आध्यात्मिक शक्ति हुने त्यो सँगसँगै उहाँहरूले चाहिँ एउटा सुडिनीको काम पनि गरेको देखियो होइन जस्तै तपाईँको बच्चा नभएको 10 वर्ष नभएको 15 वर्षसम्म बिहा गरेर बच्चा नभएको पनि उहाँले जडीबुटी दिएर फुकेर चाहिँ बच्चाहरू भएको धेरै केसेस हुन्छ 10-12 केस इभन मेडिकल डक्टरको पनि बच्चा भएको देखियो होइन त्यति मात्रै नभएर बच्चा पाएको साल नझरेको त्यस्तोलाई पनि झाँक्रीले चाहिँ तपाईँको चाहिँ जडीबुटी गाउँ उताबाट ल्याउने तपाईँको छेउछाउ उनीहरूको जडीबुटीहरू सङ्कलन गरेर त्यहाँ फुकेर गर्दाखेरि साल झरेको धेरै केसेसहरू भेट्यो भन्दाखेरि चाहिँ यसरी हेर्दाखेरि चाहिँ अब झाँक्री जस्तो देखिने, अब साइन्सहरूले त झाँक्रीले के गर्छ भन्ने खालको देखिन्छ, तर साँच्चै भन्ने हो भने उहाँहरूको त यति आध्यात्मिक शक्ति र ज्ञानले गर्दाखेरि चाहिँ एउटा चाहिँ आमालाई चाहिँ द वेलबिङको लागि, उहाँको करुणादायी, उहाँको स्वास्थ्य सुस्वास्थ्यको लागि, बच्चाको सुस्वास्थ्यको लागि एकदम ठुलो प्रयास गरिरहेको पाइयो होइन, त्यो माथि भयो।
र अहिले आधुनिक चिकित्सा पद्धतिले त त्यसलाई सहज र स्वीकार गर्न त सक्दैन,
त्यो चाहिँ एउटा च्यालेन्जको रूपमा आएको छ होइन। त्यो मात्रै होइन, एउटा अर्को अनुसन्धान तपाईँलाई म सँगसँगै भन्छु, अर्को चाहिँ हामीले आदिवासी आमजी महिलाहरूले चाहिँ पुऱ्याएको योगदान भनेर हामीले अहिले चाहिँ चुम्नुबुढी गाउँपालिका र अनि तपाईँको चाहिँ यतापट्टि के लोमाङथाङमा गरिरहेको छौँ होइन। त्यहाँ चाहिँ तपाईँको एकजना हाम्रो चुम्नुबुढीको एकजना आमजी महिला हुनुहुन्छ, उहाँको स्टोरी तपाईँले सुन्नुभयो भने हामीलाई अचम्म खालको लाग्छ होइन। एउटा आमजी महिला, एउटा लमिनी होइन, त आमजी एउटा मेडिकल,
आमजी भन्नाले
आमजी भनेको चाहिँ एउटा प्र्याक्टिसनर, ट्रेडिसनल हिलर होइन, तपाईँको चाहिँ एउटा डक्टर भने जस्तै एउटा ट्रेडिसनल हिलर होइन, स्वास्थ्य कर्मी भन्नु पर्यो, तर उहाँहरू चाहिँ अब आध्यात्मिक
परम्परागत स्वास्थ्य सम्बन्धी ज्ञान भएको महिला
हजुर, तर त्यो सँगसँगै तपाईँको चाहिँ एउटा जडीबुटीको पनि धेरै ज्ञान भएको होइन। उहाँले पुऱ्याएको योगदान चाहिँ अचम्म लाग्दो कि, उहाँले चाहिँ अब एउटा आम्ची महिला होइन, लमिनी पनि भयो, उहाँले चाहिँ अब पूजापाठ पनि गर्नुहुन्छ, तर स्वास्थ्य चौकीमा चाहिँ अब सबैजना त हुँदैन पहाडमा, तपाईँको रिमोट एरियामा, अनि कसैलाई बच्चा पाउन सकेन भने उहाँलाई पनि डेलिभरी गरिदिने काम होइन, त्यसपछि उहाँको प्रजनन सम्बन्धी के समस्या भने उहाँले नै गरिदिने हो जडीबुटीबाट होइन। उहाँले यति धेरै ठुलो काम गरिराख्नु भएको छ, त्यो कुरालाई चाहिँ हामीले रिकग्नाइज कसरी गर्ने भन्ने हो। आदिवासी महिला जसले चाहिँ वेलबिङको लागि काम गरिरहेको छ, एउटा सुडिनीको काम गरिरहेको छ, उनीहरूलाई कसरी रिकग्नाइज गर्ने भन्ने नै हो होइन। अनि त्यो रिकग्नाइज चाहिँ हामीले नहुँदा के हुन्छ भन्दाखेरि हाम्रो यो ज्ञानहरू, हाम्रो यो अभ्यासहरू चाहिँ बिस्तारै बिस्तारै हराउँदै जान्छ होइन। भन्दाखेरि अब अहिलेको साइन्सको वर्ल्डमा चाहिँ कस्तो हुँदाखेरि यसरी हेर्दाखेरि चाहिँ नपत्याउनु देखिन्छ होइन, ओ कसरी गर्छ होला भन्ने खालको, तर प्र्याक्टिकली हामीले स्टोरीबाट, हाम्रो एक्सपिरियन्सबाट र उहाँहरूको प्रत्यक्ष रूपमा हेर्दाखेरि चाहिँ हामीले यो कुरा चाहिँ ठुलो रोल चाहिँ हामीले कसरी कानुनी मान्यता दिने, कसरी हाम्रो स्कुलमा ल्याउने, कसरी हाम्रो चाहिँ यो पोलिसी डिस्कसमा ल्याउने भन्नु चाहिँ एकदम नै ठुलो महत्त्वपूर्ण रोल चाहिँ रहेको छ।
चुनौती पनि त्यति नै छ होला,
चुनौती छ, तर नथिङ इज इम्पोसिबल भन्नु म चाहन्छु। किन भन्दाखेरि चाहिँ एउटा महिलाले विश्वासका साथ गरेपछि चाहिँ हाम्रो यो आम्ची प्रथामा र अनि झाँक्री प्रथामा चाहिँ अहिले हामीले देख्दाखेरि चाहिँ उहाँहरूले चाहिँ तपाईँको अब यो हेल्थ पोस्ट भए पनि, हस्पिटल भए पनि, पहिला चाहिँ झाँक्रीमा देखाउने, पहिला आम्चीमा देखाउने, अनि सेकेन्डमा मात्रै हस्पिटल जाने, त्यस्तो खालको छ होइन। र हस्पिटल गएको मान्छेहरूले पनि फेरि यो चाहिँ तपाईँ आम्चीमा जानुहोस्, यो चाहिँ तपाईँ चाहिँ झाँक्रीमा जानुहोस् भन्ने खालको अभ्यासहरू धेरै देखिएको छ। त्यही कारणले गर्दा यो चुनौती एड्रेस गर्ने भनेको कसरी ब्यालेन्स गरेर जाने हो। तर अहिलेको चाहिँ हाम्रो एजुकेसन भयो, हाम्रो अहिलेको पोलिसी डिस्कोर्स भयो, जहिले पनि हाम्रो चाहिँ वेस्टर्न साइन्सले मात्रै प्रायोरिटी गरिरहेको छ, जसले गर्दाखेरि चाहिँ अब हाम्रो आफ्नो आदिवासी जनजातिको ज्ञान, हाम्रो संस्कृति, अभ्यास जुन चाहिँ एकदम ब्युटिफुल्ली छ, तपाईँको अहिले क्लाइमेट चेन्जमा कुरा गर्नुहुन्छ कि होइन, जैविक विविधतामा कुरा गर्नुहुन्छ कि, दिगो विकासमा कुरा गर्नुहुन्छ कि, आदिवासी जनजातिको ज्ञान भनेको फाउन्डेसन हो भनेर अगाडि आइसकेको छ विभिन्न अनुसन्धानले, हामीले गरेको अनुसन्धानले, अन्तर्राष्ट्रिय गरेको अनुसन्धानले। तर अब चाहिँ अब हाम्रो लागि चाहिँ चुनौती भन्दा पनि एउटा ठुलो अपर्च्युनिटी छ, जसले गर्दाखेरि चाहिँ यो होल यो एडभर्स इम्प्याक्टलाई पनि हामीले एड्रेस गर्न सक्छौँ।
यो भयो आम्ची प्रथा र झाँक्री प्रथा, यो पहाड हिमालको कुरा भयो। तराईको पनि कुनै अध्ययन गर्नुभएको छ, जस्तो यो प्रसुति गराउने महिला हुन्छ तराईमा, विशेष गरेर थारू समुदाय पनि आदिवासी जनजाति हो, थारू समुदायको त्यो गराउने महिलालाई चाहिँ दगरिन भन्छ। अब मैले देख्दासम्म उनीहरूले पनि त्यसरी नै उपचार गरेको छ, त्यो सन्दर्भमा यो सिप्रेडले कुनै अध्ययन गरेको छ?
हामीले सिप्रेडले चाहिँ अहिले चाहिँ प्रशासनिक अभ्यासलाई कानुनी मान्यता कसरी दिने भनेर चाहिँ यो कञ्चनपुर, बर्दिया होइन, सप्तकोशी र रौतमाईमा हामीले काम गरिरहेको छौँ होइन। र त्यहाँ चाहिँ हामीले भलमनसा र बर्गरहरूलाई चाहिँ कसरी चाहिँ हामीले कानुनी मान्यता दिने, र अर्को कुरा चाहिँ कानुनी मान्यता दिएको ठाउँमा पनि कसरी रिभिजन गर्ने र त्यो कार्यान्वयन विधिलाई कसरी लाने भनेर चाहिँ स्थानीय सरकारसँग मिलेर काम गरिरहेको छौँ होइन। त्यही भनेर हामी सुडिनी तपाईँको चाहिँ दगरिन भन्नुभयो, उहाँसँग त्यही स्पेसिफिक त्यसमा चाहिँ गरेका छैन होइन। तर हामीले चाहिँ हाम्रो प्रशासनिक अभ्यास, हाम्रो चाहिँ परम्परागत विधि, औषधि उपचार, हाम्रो चाहिँ तपाईँको चाहिँ एउटा महिलाले गरेको लिडरसिप, उहाँहरूको अभ्यासलाई चाहिँ कसरी कानुनी मान्यता दिने भनेर त्यो चाहिँ लागिरहेछ। सायद नेक्स्ट फेजमा चाहिँ हामी मोर डिटेलमा पनि अब एउटा त्यो डिमान्ड भयो भने हामी जान सक्छौँ। तर अहिले चाहिँ हाम्रो यो आम्ची प्रथा र यो तपाईँको चाहिँ औषधि उपचार महिलाहरूको योगदानमा चाहिँ हिमाल र पहाडमा चाहिँ अलिकति बढी खोजेको छ। तर तराईमा चाहिँ हामीले चाहिँ तपाईँको चाहिँ यो प्रथाजनिक अभ्यासलाई चाहिँ त्यसको डकुमेन्ट गर्ने अनि कानुनी मान्यता दिने गरेका छौँ। तर सँगसँगै हामीले चाहिँ अहिले चाहिँ यो अर्थतन्त्र र खाद्यान्न भनेर चाहिँ हामीले गरिरहेको छौँ।
त्यस्तो जस्तो नेपालका आदिवासी जनजातिको वर्तमान अवस्था होइन लाई तपाईँले कसरी विश्लेषण गर्नुहुन्छ, अहिलेको जुन अवस्था छ यसलाई कसरी विश्लेषण गर्नुहुन्छ?
नेपालको आदिवासी जनजातिहरूको अहिलेको स्थिति भन्नु पर्दाखेरि, नेपाल भनेको विविधताको देश हो, एकदमै कन्ट्री अफ डाइभर्सिटी भनेर म भन्न चाहन्छु. यहाँ तपाईँको सामाजिक विविधता छ, तपाईँको भाषिक विविधता छ, तपाईँ सांस्कृतिक विविधता छ, खानपिनको विविधता छ, होइन. त्यति हुँदाहुँदा तपाईँको हाम्रो त भौगोलिक विविधता पनि छ. तपाईँ माथि हिमालमा जानुभयो भने तपाईँ त्यही ठाउँ त्यही बेला चिसो ठान्नुहुन्छ, अलि पाहाडमा आएपछि ठिकै हुन्छ, तराईमा गयो भने गर्मी हुन्छ. त्यस्तै गरेर तपाईँको हाम्रो अरू तपाईँको वनस्पतिहरूको विविधतादेखि लिएर चराचुरुङ्गीहरूको विविधता, त्यसो भएको हुनाले यो विविधतै विविधताको देश भएको हुनाले यहाँको विविधताहरूलाई जसरी संरक्षण गर्नको लागि यहाँको नेपालको आदिवासी जनजातिहरूले आफ्नो योगदान पुर्याएको छ, त्यसलाई चाहिँ अहिलेको राज्यले ती विविधताहरूलाई पहिचान गरेर त्यसको उहाँहरूको आदिवासी जनजातिहरूको अधिकारहरू जुन जुन संविधानमा लिपिबद्ध भएको छ त्यसलाई इमान्दारीका साथ कार्यान्वयन गराउनुपर्छ भन्ने हाम्रो अहिलेको अवस्था हो. आदिवासी जनजातिहरूले हिजो आफ्नो तपाईँको कस्टमरी तपाईँको प्रथाजनिक नियमअनुसार प्रथाजनिक संस्थाबाट ती चिजहरू गरिरहेको थियो. जस्तै तपाईँको थारूको चितवन रासायनिक कुञ्ज कुरो, सगरमाथा रासायनिक कुञ्ज कुरो, बर्दे रासायनिक कुञ्ज, हिजो त्यही थारूहरूले र शेर्पाहरूले तपाईँको व्यवस्थापन
गरिरहेको
सेटअप वन्य जन्तु सबै हो. तर पछि तपाईँको नेपालको रासायनिक कुञ्ज ऐन त्यसै गरेर वन ऐन यो सबै ऐनहरूले गर्दाखेरि र तपाईँको यो भूमि सुधार ऐनहरूले गर्दाखेरि हाम्रो आदिवासी जनजातिहरूको हाम्रो जग्गा हाम्रो तपाईँको जल जमिन जङ्गलको जुन हाम्रो हिजो हामीले उपभोग गरिरहेको चिजहरू खोसिएको अवस्था हो. त्यसो भएको हुनाले अहिले हामी के चाहिँ भन्छौँ भने अहिले मैले अघि किन चाहिँ यो संविधानको कार्यान्वयनकोमा हामीले किन चाहिँ उयो गरिरहेको छ भने आदिवासी जनजातिहरूले केही नपाएको भन्ने होइनन्, हामी सूचीकरण भएको छौँ. त्यस्तै गरेर हाम्रो आदिवासी जनजातिहरूलाई तपाईँको हकहितको लागि काम गर्ने राज्य तहमा तपाईँको हाम्रो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान छ र त्यसमा तपाईँको आदिवासी जनजातिहरूको अधिकारहरू कतिको तपाईँको मानव अधिकारदेखि लिएर कतिको कार्यान्वयन भइरहेछ भन्ने कुराहरू अनुगमन गर्नलाई आदिवासी जनजाति आयोग छ र हामी फेरि अल्टिमेटली हामी आदिवासी जनजाति यो आयोग र प्रतिष्ठानहरूलाई अझ बलियो बनाउँदै हाम्रो संस्कृति वेशभूषा संरक्षणहरूलाई हाम्रो विविधताहरूलाई प्रमोट गर्दै हाम्रो अल्टिमेट गोल भनेको हामी फेरि आदिवासी जनजाति मन्त्रालय नै हाम्रो माग्ने हाम्रो तपाईँको योजना हो. त्यसो भएको हुनाले यो सबै चिजहरूलाई तपाईँको यो विविधताहरूलाई जति यो राज्यले हाम्रो विविधताहरूलाई संरक्षण गर्यो हाम्रो तपाईँको पहिचानहरूलाई हाम्रो संस्कृतिहरूलाई तपाईँको अहिले तपाईँको हामीले आदिवासी जनजातिहरूले उपभोग गरिरहेको मनाइरहेको गाइरहेको गीतहरू खाइरहेको खानाहरू यो सबै चिजहरू हिजो तपाईँको यहाँ तपाईँको हाम्रो मठ मन्दिरहरू तपाईँको भक्तपुर दरबार स्क्वायर स्वयम्भूनाथ बौद्धनाथ यिनीहरू तपाईँको भौतिक सम्पदाहरू छन्. अहिले हाम्रो आदिवासी जनजातिहरूले प्र्याक्टिस गरिरहेको गाइरहेको बोलिरहेको भाषाहरू यो सबै चिजहरू अहिले अमूर्त सांस्कृतिक सम्पदाहरू हुन्. त्यसलाई पनि तपाईँको हामीले लिस्टिङ गरेर यो चिजहरूलाई पनि प्रवर्धन गरेको खण्डमा आदिवासी जनजातिहरूले तपाईँको केही कारणले गर्दाखेरि यहाँ तपाईँको विदेशबाट धेरै मात्रामा तपाईँको सात समुद्र पार गरेर पर्यटनहरू यहाँ भित्रिरहेको छ र पर्यटकहरू एकचोटि आउँदाखेरि एकचोटि तपाईँको सगरमाथा हिमाल अन्नपूर्ण हिमाल एकचोटि हेरेपछि पुगेन, हिमाल एकचोटि हेरेपछि पुगेन, तर उहाँहरू किन बारम्बार फर्केर आउँछ भनेर यही हाम्रो जातीय तपाईँको वेशभूषाहरू जातीय हाम्रो खानपिनहरू यहाँको तपाईँको संस्कृतिहरू हेर्नको लागि उहाँहरू बारम्बार दोहोऱ्याएर आएर त्यसो भएको हुनाले यो सबै चिजहरूलाई जति यो राज्यले संरक्षण गरे जति यसलाई तपाईँको प्रमोट गरे त्यति नै यो देशको समृद्धि पनि त्यसैमा हुन्छ भन्ने हामीले भन्दै आइरहेको छ. किनभने तपाईँ हिमालमा जानुहोस् पहाडमा जानुहोस् चितवनमा जानुहोस् त्यहाँ को छ? चितवनको जङ्गल सफारीको वरिपरि गर्ने तपाईँको सबै थारूहरू छन्. अलि पहाडतिर गएपछि पूर्वतिर गए भने राई लिम्बूहरूको वर्चस्व छ, यता तपाईँको पश्चिमतिर गयो भने गुरुङ मगरहरूको वर्चस्व छ, हिमालतिर गयो भने शेर्पाहरू र हिमाली क्षेत्रतिर कसले त्यो पाहुनाहरूलाई सत्कार कसले गरिरहेछ? यही आदिवासीहरूले गरिरहेको छ. त्यसो भएको हुनाले आदिवासी जनजातिहरूको हाम्रो संस्कृतिहरूलाई हाम्रो तपाईँको परम्परागत चाडपर्वहरू हाम्रो वेशभूषा हाम्रो खानपिनलाई जति प्रमोट गरे यो देशको समृद्धि पनि त्यसैमा निर्भर हुन्छ भन्ने लाग्छ. त्यसो भएको हुनाले आदिवासी जनजातिहरू भनेको यो देशको समस्या हुँदै होइन, हामी समाधान हो. चाहे यो जलवायु परिवर्तनको तपाईँको कार्बनकोहरूमा तपाईँको सबै चिजमा हामी चाहिँ तपाईँको चाहे यो देशकै लागि पनि हामी समाधान हो क्या. त्यसो भएको हुनाले राज्यले आदिवासी जनजातिहरू समाधान हो समस्या होइन भन्ने जुन दिन त्यो लिन्छ नि यो देशको भलो त्यसैमा हुन्छ जस्तो लाग्छ.
माननीयज्यूले यसमा केही थप्नुहुन्छ?
यस्तो अब धेरै कुरा उहाँले भनिसक्नु भएको छ. खासमा आदिवासी जनजातिहरूको अवस्थाको बारेमा चाहिँ ऐनले 60 आदिवासी जनजाति इनलिस्ट गरेका छ, त्योभन्दा बढी पनि छ भनेर चाहिँ तपाईँको चाहिँ अब आयोगमा विभिन्न निवेदनहरू आएछन्. त्यस कारणले यसले के देखाउँछ भने अझै आदिवासी जनजातिहरूको पहिचान गर्न बाँकी छ भन्ने देखाउँछ. एक दोस्रो कुरा, आयोगले एउटा अध्ययन गरेको थियो आजभन्दा 2 वर्ष अगाडि, एउटा सार्वजनिक निकायमा आदिवासी जनजातिहरूको प्रतित्व के छ भनेर चाहिँ गरेको थियो. त्यसमा करिब 50 संस्थाहरूको चाहिँ अध्ययन गर्दाखेरि के देखाएको थियो भने सबैभन्दा कम चाहिँ तपाईँको ब्याङ्क सेक्टरमा छ आदिवासी जनजाति, नट मोर देन 5-6%. पाँच छ प्रतिशतभन्दा बढ्दा छैन। र अर्को अलिक डाइभर्स देखिएको अथवा अलिकति वाइड स्प्रेडमा भएको चाहिँ शिक्षा हो। शिक्षा सेवामा पनि होइन लेस देन 10% कम जस्तो देखिन्छ। र आदिवासी जनजातिहरू चाहिँ निजामती सेवा छ नि त्यसमा चाहिँ 16.9% मात्रै आदिवासी जनजातिको पर्दिन्छ। यो त 35% आदिवासी जनजातिको तपाईँको रिप्रेजेन्टेसन त धेरै आधीभन्दा कम छ। त्यस कारणले यहाँ चाहिँ राज्यले विशेष नीतिहरू बनाएर लानुपर्छ भन्ने हामीले सिफारिस पनि गरेका छौँ होइन। त्यसै गरी अर्को के भने पोलिटिकल एफेयरमा सबैभन्दा बढी चाहिँ अहिले के देखिन्छ भन्नुहुन्छ भने संविधान सभा 2064 चाहिँ होइन आदिवासी जनजातिहरूको त्यतिखेर 38% जनसङ्ख्या थियो अनि त्यो समानुपातिक रूपमा छ। तर त्योभन्दा पछाडि घट्दै 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 आएको छ। हरेक निर्वाचनहरूमा 2070 2074 चाहिँ निर्वाचनमा त्यस पछाडि 79 होइन अहिले यो 82 पनि के हो भने घट्दै घट्दै आएर कारण के हो भने आदिवासी जनजातिलाई चाहिँ जनसङ्ख्या अनुपातमा चाहिँ सिटहरू आरक्षण भएन। सबैभन्दा ठुलो कहाँ भयो भन्दाखेरि फर्स्ट पास्ट द पोस्ट होइन पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा त्यहाँ त कुनै छैन। अर्को त्यो 165 त्यो छैन। अर्को 110 जुन प्रोपोर्सनेट रिप्रेजेन्टेसन त्यसमा 110 चाहिँ आदिवासी जनजातिहरूको पुग्छ होइन तर त्यहाँ चाहिँ तपाईँ के भने उहाँ पुग्दैन। त्यो कारण पहिलो यो। दोस्रो कुरा के हो भने राष्ट्रिय सभामा के छ राष्ट्रिय सभामा चाहिँ महिला दलित के अरे अपाङ्ग तिनीहरूको चाहिँ रिप्रेजेन्टेसन चाहिँ कानुनमा सुरक्षित गरेको छ तर आदिवासी जनजाति पनि हुनुपर्छ चाहिँ भनेको छैन। त्यस कारण त्यो के भयो त भन्दाखेरि कानुनमै डिफेक्ट देखियो होइन अनि यसलाई पनि संशोधन गरेर चाहिँ यो गर्ने भनेर चाहिँ तपाईँ के भने आयोगले तपाईँको नेपाल सरकारलाई सिफारिस गरेको छ। यस्तै भयो भने त राष्ट्रिय सभामा त शून्य हुन्छ किनभने राष्ट्रिय सभा त त्यो इन्क्लुसिभ एसेम्ब्ली हो क्या समावेशी सभा हो क्या त्यो स्थायी सभा। त्यस कारणले यस्ता धेरै कुराहरू छन्। अनि अर्को यहाँ अघि यहाँ कुरा उठ्यो कि तपाईँको चाहिँ आदिवासी जनजातिहरूको सांस्कृतिक परम्परा होइन यो विषयमा अहिले हाम्रो डाक्टर साहबले भन्नुभयो कि हामी यो आम्चीको अब यो के हो भने आदिवासी जनजातिहरूको चाहिँ एकदम धेरै सिप्र ज्ञान हुन्छ भन्छ क्या। त्यसरी के हुन्छ भने 80% जैविक विविधताको संरक्षण पनि आदिवासी जनजातिहरू विश्वमा 7,000 बढी भाषा बोलिन्छन् तीमध्ये 2/3 बढ्दा चाहिँ आदिवासी जनजातिकै होइन नेपालकै पनि त हो नि होइन 124 भाषामध्ये आदिवासी जनजातिहरूको 95 जति छन् अथवा 2/3 बढी नेपालमै पनि आदिवासी जनजातिहरूको भाषा छन्। त्यस कारणले यी भाषाहरू सबैमा ज्ञान हुन्छन् होइन यो ज्ञान भएको हुनाले तपाईँले यसलाई संरक्षण गर्नुपर्छ भनेको के पाउन सत्कारदेखि लिएर सबै कुरा चाहिँ के हो त आदिवासी कल्चरले हुन्छ र न तपाईँको अब यसलाई पनि हामीले के भने आदिवासी जनजातिहरूको यस्तो संस्कृति यो संस्कृति जोगाउँदाखेरि चाहिँ आदिवासी जनजातिहरूको पहिचान मात्रै जोगिँदैन यो नेपालै समृद्ध हुन्छ। त्यस कारणले यसलाई चाहिँ विशेष नीति बनाएर कार्यान्वयन गर्नु भनेर नेपाल सरकारलाई हामीले के गरेका छौँ भने सिफारिस पनि गरेका छौँ। अघि हाम्रो डाक्टर साहबले भन्नुभयो यो आम्ची प्रथा होइन ज्ञान त छ नि त आज हामी एउटा मृगौला फेलियर भयो भने नेपालमा पनि मजाले उपचार हुन नसकेर दिल्ली अथवा चाहिँ बाहिरतिर जान त्यो त धेरै महँगो खर्च हुन्छ नि त्यसको सट्टा त हाम्रो आम्चीको विद्या किन नअपनाउने होइन कारण ट्रेडिसनल मेडिसिन तपाईँको चाहिँ नलेजहरू जुन छ त्यसलाई किन नगर्ने। त्यस कारणले यो आदिवासी हामीले आयोगले चाहिँ आदिवासी जनजातिका परम्परागत ज्ञान र सिपलाई उपयोग गर्ने नीति ल्याउनु भन्न चाहिँ नेपाल सरकारलाई तपाईँ के भने हामीले सिफारिस गरेका छौँ।
सो यो नेपालको संविधान र कानुनले आदिवासी जनजातिका हक अधिकार प्राय समेटेको छ संरक्षण गरेको छ होइन व्यवस्था गरेको छ भनिन्छ तर कार्यान्वयन तहमा धेरै समस्या र चुनौतीहरू छ भनिन्छ त्यो पनि कुरा गरिन्छ होइन यो समस्या र चुनौती कहाँ पाउनुहुन्छ तपाईँ आफ्नो विश्लेषण।
अब यस्तो हो समस्या चाहिँ के हो भने राज्यले कार्यान्वयन गर्न मान्दैन क्या खोज्दैन यो सबैभन्दा ठुलो समस्या थियो किनभने जस्तो आदिवासी जनजातिहरूको समानुपातिक प्रतिनिधित्वको लागि चाहिँ विशेष कानुन बनाउनु भनेर आयोगले सिफारिस गर्यो त्यो सरकारले हेर्दैन होइन अनि अर्को कुरा फेरि के हो भने आदिवासी जनजातिहरूको परम्परागत सिपलाई चाहिँ संरक्षण गर्ने नीति ल्याउने भन्ने चाहिँ त्यो पनि हुँदैन। अब अर्को आदिवासी जनजाति त्यो आयोग ऐनमै के छ भने आदिवासी जनजातिको विकास र वेलबिङको लागि समृद्धिको लागि चाहिँ विशेष नीति तथा कार्यक्रम बनाएर चाहिँ नेपाल सरकारलाई कार्यान्वयनको लागि चाहिँ सिफारिस गर्नु भनेर हामीले आजभन्दा 3 अगाडि नै आदिवासी जनजातिको अधिकार र दिगो विकास भनेर हामीले चाहिँ सिफारिस गरेका छौँ एउटा एक्सन प्लानै बनाएर नेपाल सरकारलाई अब त्यो सरकारले हेर्दैन। दिगो विकास भनेको के हो त हाम्रो आफ्नै किसिमको परम्परा पद्धति त्यो अनुसार पनि गर्नुपर्छ. अब अघि तपाईँले पनि भन्दै हुनुहुन्थ्यो पहिलेको चाहिँ परम्परागतलाई चाहिँ अहिले आधुनिक मेडिसिनले चाहिँ मान्दैन भन्छ, मान्नपर्छ, अब मान्ने बेला आएछ. उहाँहरू जस्तो के अरे रिसर्च मेथोलोजी खेलाउनेहरूले के भन्दै हुनुहुन्छ भनेदेखि अब चाहिँ इन्डिजिनियस लेड रिसर्च हुनुपर्छ है भन्नुभएको छ होइन. अब अहिले के भएको छ तपाईँको चाहिँ हामीले फास्ट फुड खानुपर्छ भनेर भन्दैछ नि, तर त्यसको जमाना अब गइसक्यो. फास्ट फुड चाहिँ तपाईँको केमा हुन्छ, बिजुली तपाईँको ग्यासमा पकाएको अनि के त्यसले पकाउने अनि के हुन्छ स्टिलको भाँडामा अनि तपाईँको चाहिँ के अरे फलामको उसमा गर्ने. अब त्यस्तो होइन तपाईँको चाहिँ एकदम परम्परागत दाउराले पकाएको
माटोको
भाँडामा त्यो चाहिँ ज्ञानवर्धक हुन्छ है भन्ने आइसक्यो होइन. त्यस कारणले परम्परालाई आधुनिकले टोटल्ली चेन्ज गर्न सक्दैन, त्यो चेन्ज गरेको राम्रो पनि हुँदैन. त्यो किन भन्छ भने आधुनिकताको सबै कुरा हो भने त आजभन्दा होइन 18 शताब्दीमा बनेको यो हाउडाको पुल होइन, अमेरिकाको ब्रुकलिनमा चाहिँ बनेको पुल त्यो त मैले सुनेको के हो भने पेचकसले कसेर बनाएको छ अरे ब्रुकलिनको पुल होइन. अनि आइफल टावर हेर्नुहोस् त फ्रान्सको, त्यो कुन चाहिँ त्यतिखेर त अहिलेको विज्ञान त थिएन त्यति ठुल्ठुलो चाहिँ तपाईँको परम्परागत रूप ज्ञानमा आधारित त्यति ठुलो चाहिँ होइन. आइफल टावरभित्र त सपिङ कम्प्लेक्स छ त होइन, कस्तो विधि हो त 18 शताब्दीमा. त्यस कारणले यो के हो भने यो अहिले चाहिँ हाम्रो आदिवासी जनजातिको ज्ञानलाई नेग्लेक्ट गर्दाखेरि के हुन्छ भने मानव समुदायलाई नै ध्वस्त पार्नेतिर लान्छ क्या. त्यस कारणले पनि आदिवासी जनजाति ज्ञान अगाडि आउनुपर्छ भन्ने हो. संविधान कानुनमा भएका धेरै कुराहरू सरकारले कार्यान्वयन गरेछन् भने मैले अघि भनिसकेँ. त्यसमा जस्तो संविधानको धारा 56 चाहिँ के लेखेको छ भने यो अटोनोमस के होइन संरक्षित र स्वायत्त क्षेत्रहरू बनाउने भनेको छ. अब कति होइन आयोगले सिफारिस पनि गरेका छ, अरूले पनि भनेका छन्, अनि अध्ययनकर्ताले पनि भनिराख्नु भएको छ, अध्ययन गरेर चाहिँ दिनुभएको छ. उहाँहरू जस्तो चाहिँ नेपिन जस्तोले चाहिँ यो कार्यान्वयन गर भनेर त्यही पनि गर्दैन. त्यस कारण सरकारले के हो भने राज्यको कमजोरी छ. आदिवासी जनजाति आयोगले कति सिफारिस गर्छ त्यो हेरेकै छैन, कार्यान्वयनतिर जाँदै जाँदैन. संसदमा चाहिँ हामीले दिएको सिफारिस त्यो के हो भने संवैधानिक मान्यता अनुसार आदिवासी जनजाति आयोगले दिएको सिफारिस, अध्ययनका सिफारिसहरू त सरकारलाई नै दिन्छौँ, तर राष्ट्रपतिलाई दिएको सिफारिस त्यो के हो भने संसदमा गएर छलफल गरेर अनि उचित तपाईँको चाहिँ के हो भने निर्देशन चाहिँ सरकारलाई दिनुपर्छ. अब त्यो 82 असोजमा दिएको प्रतिवेदन यो 83 साउनमा आएर चाहिँ बल्ल टेबल हुँदैछ. अब यस्तो छ, त्यस कारणले यो चाहिँ के हो भने राज्यको तर्फबाट अलिक नेग्लिजेन्सी जस्तो.
यसमा जनजाति महासङ्घका अध्यक्ष जुनी मासरले केही थप्नुहुन्छ?
अब यसमा केही नपाएको भन्ने होइन, तर फेरि हाम्रो आदिवासी जनजातिहरूको तपाईँको जल जमिन र जङ्गलमाथिको हाम्रो अग्राधिकार को तपाईँको एक राख्ने आइएलओ कन्भेन्सन 169 जुन नेपाल सरकारले रेटिफाई गरेको, त्यस्तै गरेर होइन त्यस्तै गरेर आदिवासी महिलाहरूको तपाईँको सिडाको अधिकारहरूदेखि लिएर सबै चिजहरू सरकारले साइन गरिदिने पक्ष राष्ट्र भइदिने, तर कार्यान्वयनमा जस्तै आदिवासी आइएलओ कन्भेन्सन 169 रेटिफाई गर्यो तर त्यसलाई हामी स्थानीयकरण भन्छौँ, डोमेस्टिकेसन, त्यसको ऐन बनाइदिएको छैन. हाम्रो तपाईँको प्रेसर नै सरकार राज्यलाई त्यही छ कि तुरुन्त ऐन बनाऊ. क्लियरली लेखेको छ तपाईँको संविधान सभाले बनाएको उसमा धारा 56(5) तपाईँको आदिवासी जनजातिहरूको तपाईँको आफ्नै तपाईँको अटोनोमस रिजन, त्यसै गरेर संरक्षित क्षेत्र, विशेष क्षेत्र भनेर तपाईँको यो बराम आदिवासी जनजातिले त्यो माग गरिसकेको छ. राज्यले त्यो कार्यान्वयन नगरेपछि त्यो माग गर्यो, कार्यान्वयन नगरिदिएपछि सर्वोच्चमा मुद्दा हालेर अहिले तपाईँको त्यो तुरुन्त कार्यान्वयन गर भनेर सर्वोच्च अदालतले स्टे जारी गरिसकेको अवस्था छ. त्यसो भएको हुनाले हाम्रो अधिकारहरू चाहिँ संविधान भन्ने चिजै तपाईँको त्यो संविधान बन्यो राम्रो बन्यो, नेपालको संविधान एकदम समावेशी बन्यो भनेर दराजमा थन्काउनलाई होइन कि, इमान्दारीका साथ कार्यान्वयन गर भन्ने हो. आदिवासी दिवस मनाउँदै गर्दाखेरि पनि हाम्रो अधिकारहरू, हाम्रो तपाईँको भाषिक अधिकार, जस्तै तपाईँको संविधानको तपाईँको मौलिक हकमै छ हाम्रो तपाईँको मातृभाषा शिक्षाको कार्यक्रमहरूदेखि लिएर ती चिजहरूले पनि कार्यान्वयन गर भनेर अहिले केही प्रदेशहरूले सुरु गरिसकेको छ. तपाईँको जस्तै बागमती प्रदेशमा नेवार तपाईँको तामाङ भाषालाई तपाईँको सरकारी कामकाजी भाषा बनाएको छ, उता गण्डकीमा मगर र गुरुङको भाषालाई तपाईँ सरकारी कामकाजी भाषा बनाएको छ, र त्यस्तै गरेर तपाईँको मातृभाषामा आफ्नो मातृभाषामै शिक्षा लिनु पाउने अधिकारहरू पनि संविधानमा छ. तर संविधानमा त्यो अधिकार राखिदिने, फेरि यता बजेट कटाइदिने, तपाईँको त्यो शिक्षक नदिइदिने, त्यसले गर्दाखेरि त्यो चिजहरू समस्या. त्यसो भएको हुनाले मेरो चाहिँ के भने हाम्रो त्यो अधिकारहरू चाहिँ तपाईँको संविधानमा मात्र राखेर चाहिँ हुँदैन, डेकोरेसन गरेर राख्ने बनाएको त्यो मूर्ति होइन, त्यो कार्यान्वयन बनाएको हुनाले कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो यसपालिको आदिवासी दिवसको हाम्रो तपाईँको मेसेज राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमै तपाईँको यो पनि हो हाम्रो ऐनहरू हाम्रो आदिवासी जनजातिको अधिकारहरूले कार्यान्वयन गर अन्तर्राष्ट्रिय तपाईँको आइएलओ कन्भेन्सन 169 तपाईँको त्योहरूलाई ऐन कानुन बनाएर त्यसलाई डोमेस्टिफिकेसन गर त्यसलाई स्थानीयकरण गर भन्ने पनि हो।
अब म डाक्टर साहबलाई सोध्न चाहन्छु जस्तो नेपाली यो परम्परागत ज्ञान सिप लोप हुने चुनौती छ अवस्था पनि त्यस्तो आइसकेको छैन यसको वैज्ञानिक संरक्षण अभिलेखीकरण र बौद्धिक सम्पत्ति अधिकार सुनिश्चित गर्न राज्य र सरकारवालाहरूले के गर्नुपर्छ अबको अवस्थामा किनभने तपाईँ त अध्ययन गर्दै हुनुहुन्छ
टिचरको नाताले एउटा रिसर्चरको नाताले एउटा आदिवासी महिलाको नाताले हेर्दाखेरि चाहिँ हाम्रो सबैभन्दा जरा प्रब्लम भनेको हाम्रो एजुकेसनमा होइन हाम्रो शिक्षामा जब हामीले चाहिँ शिक्षाको करिकुलम बनायौँ नि देशमा हामीले के गर्यौँ त इन्डियामा जुन चाहिँ ब्रिटिसले बनाएको करिकुलम त्यसलाई हुबहु कपी पेस्ट गर्यौँ इङ्ग्लिस एज अ मिडियम अफ इन्स्ट्रक्सन भनेर चाहिँ इङ्ग्लिसले चाहिँ तपाईँको इन्डियालाई कोलोनाइज गर्नलाई कोलोनाइजरहरूले बनाएको करिकुलममा चाहिँ नेपालमा ल्याएर चाहिँ त्यही गर्दाखेरि नेपाली एज बिकम मिडियम अफ इन्स्ट्रक्सन भयो हुन अब त्यो हाम्रो नेपाल त ड्राइभर्स तपाईँको आदिवासी जनजातिको ज्ञान हाम्रो संस्कृति रीतिरिवाज होइन यो खालको हाम्रो एउटा मल्टिकल्चरल स्पेसमा नेपाली एज अ मिडियम अफ इन्स्ट्रक्सन हुने बित्तिकै हाम्रो ज्ञानको लोप त्यहाँदेखि नै सुरु भयो होइन जस्तै तपाईँको अहिले सुन्दाखेरि हामी क्यानाडाको अमेरिकाको कुराहरूमा त्यहाँको चाहिँ आदिवासीहरूलाई कसरी चाहिँ इभन बोर्डिङ्समा लगेर चाहिँ कसरी दर्दनैक बच्चाहरूलाई चाहिँ शास्ति दियो भने नि त त्यो कुरा चाहिँ यसो हेर्दाखेरि हाम्रो देशमा पनि भएको देखिन्छ किन भन्दाखेरि चाहिँ जब हामीले चाहिँ 1950 पछि चाहिँ मोडर्न एजुकेसन आउँदाखेरि चाहिँ सबै आदिवासी जनजातिहरूको जुन चाहिँ आफ्नो भाषा लोप हुने कारण चाहिँ हाम्रो एजुकेसन नै जरा देखिन्छ र भाषा सँगसँगै लोप हुँदाखेरि हाम्रो ज्ञान हाम्रो संस्कृति रीतिरिवाज पनि बिस्तारी त्यसरी लोप भएको देखिन्छ त्यसै कारणले गर्दाखेरि मैले जब पहिलाचोटि मैले तपाईँको आदिवासी जनजातिको ज्ञान र जलवायु परिवर्तन शिक्षा भनेर त्यो विषयमा चाहिँ मैले पिएचडी गर्दाखेरि चाहिँ इभन मेरो आदिवासी जनजाति भन्ने वर्ड नै निकाल भनेर हाम्रै प्रोफेसर साहबहरूले भन्नुभयो अब उहाँलाई पर्सनली दोष दिने भन्दाखेरि पनि हाम्रो सिस्टमलाई दोष दिन्छु किनभने हाम्रो सिस्टमले आदिवासी जनजातिको ज्ञानलाई कहिले पनि यसले प्रायोरिटी दिएन न हाम्रो भाषालाई दियो न हाम्रो संस्कृतिलाई दियो न हाम्रो रीतिरिवाजलाई दियो त्यो हुँदाखेरि के भन्दाखेरि हामी वेस्टर्न एजुकेसनमा चाहिँ मुर हाबीतिर गयौँ कि अनि त्यसले गर्दाखेरि पनि हाम्रो स्कुलबाट गाउँबाट सहरमा आउने सहरबाट विदेश जाने विदेशबाट कहिले नआउने हाम्रो बच्चाहरू भाइ बहिनीहरू हाम्रो युवाहरू त्यो किन भन्दाखेरि हामी आफ्नो संस्कृति आफ्नो रीतिरिवाजलाई गर्व गर्ने ठाउँै पाएनौँ कि हामी सानो बच्चादेखि यस्तो खालको एजुकेसनमा आयौँ कि हामी आफूलाई गर्व गर्नु भन्दाखेरि अरूलाई गर्व गर्न थाल्यौँ अनि फेरि अर्को कुरा चाहिँ कस्तो भन्दाखेरि चाहिँ अब नेपालले यस्तो खालको शिक्षा ल्यायो कि तपाईँको चाहिँ वेस्टर्न एजुकेसन के त्यो चाहिँ वेस्टर्नलाई मात्रै फाइदा हुने भयो त्यही कारणले गर्दा हाम्रो बच्चाहरू अब स्कुलमा सक्नु पाएको छैन कहाँ जाने अमेरिका जाने बेला जाने अस्ट्रेलिया जाने हामी तपाईँहरूले सुनिरहेको छ किनभने त्यसरी नै ग्रुमिङ गर्यौँ नि त हामीले भन्दाखेरि चाहिँ तपाईँको त्यही कारण जड चाहिँ मेन च्यालेन्ज एजुकेसनमा भयो त्यही भएको हुनाले अहिले हामीले सिप्रेटले चाहिँ एउटा शिक्षामा आदिवासीको लेट इन्डिजिनस लेट रिसर्च भनेर अहिले इन्डिजिनस रिसर्च मेथोडोलोजीको बाट चाहिँ हामीले विभिन्न अनुसन्धान गर्छौँ अहिले नेपाल मात्रै होइन हामी साउथ एसियामा इन्टरनेसनली 19 देशमा हामीले चाहिँ काम कोलाबोरेटली काम गरिरहेछौँ अहिले के गरिरहेछौँ भन्दाखेरि म अब काठमाडौँ विश्वविद्यालयमा आबद्ध पनि भएँ त्यस्तै गरी युनिभर्सिटी मिचिगन त्यसै गरी युनिभर्सिटी ब्रिटिस कोलियन त्यस्तै विभिन्न युनिभर्सिटीमा हामीले चाहिँ एउटा कोलाबोरेट गरेर के गरिरहेछ भन्दाखेरि अब इन्डिजिनस मेथोडोलोजीबाट रिसर्च गर्नु पऱ्यो अनि त्यो इन्डिजिनस करिकुलम चाहिँ तपाईँको युनिभर्सिटीमा ल्याउनु पऱ्यो स्कुलमा ल्याउनु पऱ्यो हाम्रो भाइ बहिनी बच्चाहरूलाई चाहिँ त्यो खालको ज्ञान चाहिँ यस्तो खालको ज्ञान ल्याउनु पऱ्यो कि उनीहरूले कस्तो भन्दाखेरि ओहो हाम्रो आदिवासी जनजाति मेरो यो भाषा मेरो यो संस्कृति रिवाज मेरो लागि प्राइड रहेछ मेरो लागि चाहिँ यो चाहिँ तपाईँको मेरो मेरुदण्ड रहेछ भन्ने खालको अभि सोच चाहिँ तपाईँको बच्चादेखि हामीले चाहिँ ल्याइदिउँ भने के हो भन्दाखेरि चाहिँ अनि त्यसपछि आफ्नो माया हुन्छ कि आफ्नो तपाईँको मेरो गाउँ भनेर मेरो ठाउँ मेरो गाउँ मेरो संस्कृतिमा रीतिरिवाज हुन्छ तर हामीसँग त्यो छैन न डेभलपमेन्टले छ न हाम्रो पोलिसी डिस्कोर्स आएको छ होइन जस्तै पोलिसी किन अहिले चेन्ज हुँदैन तर तपाईँले अहिले हाम्रो यहाँ आयोगको अध्यक्षज्यूले भन्नुभयो तपाईँको हामीले यति धेरै सिफारिस गरेछौँ 90% कार्यान्वयन भएको छैन त्यो राज्यले सुन्दै सुनेन किन सुन्दैन हाम्रो दिमाग त्यसरी नै ब्रट आउँछ नि त आदिवासी जनजातिको इस्यु किन महत्त्वपूर्ण छ मैले भने नि मेरो पिएचडी गर्दाखेरि मैले प्रपोजल लगाउँदाखेरि मेरो प्रपोजलमा आदिवासी जनजाति भन्ने वर्डै निकाल भन्ने अवस्थामा तपाईँको आदिवासीको महत्त्व नै भएन कि अहिले हाम्रो यहाँ नेफिनको अध्यक्षज्यूले भन्नुभयो अहिले संसारबाट चाहिँ तपाईँको चाहिँ आदिवासी जनजातिको तपाईँको चाहिँ या हामीसँगको एउटा त्यो सिक्नलाई त्यो बुझ्नलाई आउँछ भन्यो भने हामी आफूलाई एउटा तपाईँ इटिक र इमिकको प्रिन्सिपल भन्ने हुन्छ कि इटिक र इमी भनेको चाहिँ यति नलेज छ यति ज्ञान छ हामी भित्रमा तर हामी चाहिँ ज्ञान चाहिँ बाहिर बाहिर खोजिरहेछौँ क्या त्यसरी नै हामी रुमलिरहेको छौँ कि त्यही कारणले गर्दाखेरि अब चाहिँ अब हामीले त्यही भएर पनि अहिले चाहिँ सिप्रेटले चाहिँ हामीले के इनिसिएट गरिरहेको छौँ अब चाहिँ हामीले इन्डिजिनस लेट रिसर्चको कुरासँग इन्डिजिनस मेथोडोलोजीको कुरा अनि त्यसपछि इन्डिजिनस एजुकेसन भनेर चाहिँ म आफू पनि तपाईँको चाहिँ इन्टरनेसनली ग्लोबल क्लाइमेट चेन्जमा पनि धेरै वर्ष 10-20 वर्ष 22 वर्ष नै भइसक्यो होइन अहिले इन्टरनेसनली पनि इन्डिजिनस करिकुला भनेर हामीले डिस्कोर्समा ल्याइसकेको छौँ क्लाइमेटमा त्यसको सिलसिलामा नेपालले पहिलाचोटि काठमाडौँ विश्वविद्यालयमा 3 वर्ष अगाडि हामीले इन्डिजिनस एजुकेसन मास्टर्स प्रोग्राम सुरु गऱ्यौँ होइन अहिले यो 3rd-4th ब्याच भइरहेको छ यसपालिदेखि हामीले 2 इयर्सको मास्टर्स सुरु गऱ्यौँ किन भन्दाखेरि अब चाहिँ हामीले चाहिँ अब वेस्टर्न एजुकेसनले मात्रै पुग्दैन अब चाहिँ हाम्रो आफ्नै ज्ञान आफ्नै भाषा आफ्नो संस्कृतिमा रमाउनुपर्छ र हामीले चाहिँ आफ्नो ठाउँलाई माया गर्नुपर्छ र त्यही नै हो हाम्रो आइडेन्टिटी भनेर त्यो खालको मुभमेन्टलाई नै हामीले अगाडि बढाइरहेको छौँ होइन
अब डाक्टर साहब यस्तो अवस्थामा होइन परम्परागत ज्ञान सिप र जीवनशैलीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न त एकदमै चुनौती छ पूर्ण छ नि त होइन कसरी त्यो हस्तान्तरण गर्ने यसका लागि वा नयाँ पुस्तालाई मौलिक पहिचान र ज्ञानसँग अभ्यस्त बनाउन के कस्तो व्यवहारिक प्रयास हुनुपर्छ
म चाहिँ कस्तो भन्दाखेरि चाहिँ जहिले चुनौती मात्रै लिँदिनँ होइन किनभने मेरो आफ्नो अनुभवमा चाहिँ कुनै पनि असम्भव भन्ने छैन तर त्यसको लागि चाहिँ हामीले चाहिँ अब एउटा स्टेप बाई स्टेप गर्नुपर्छ भन्ने हो होइन अब तपाईँको चाहिँ अब जस्तै फर इक्जाम्पल 1950 एजुकेसनलाई हामीले दुई वर्षमा चेन्ज गर्छु भन्ने त सम्भव छैन नि तर अब तपाईँको विलियम वर्सवर्थले भनेर चाहिँ तपाईँको 1000 miles स्टार्ट विथ द फर्स्ट स्टेप भन्ने हो तपाईँको मुठी मुठी भनेर सागर बन्छ भनेर चाहिँ हामीले चाहिँ सबैको एक्टरहरूले आफ्नो रोल खेल्नु पर्यो तर अर्को कुरा चाहिँ एजुकेसनबाट अहिले हामीले सप्तरीमा थारू कम्युनिटीमा जम्मा अहिले 22 तपाईँको हाई स्कुलमा चाहिँ हामीले करिकुलम बनाइरहेको छौँ होइन त्यो करिकुलममा चाहिँ तपाईँको जेवर मेन्जन भनेर जुन चाहिँ हराइरहेको प्रशासनिक अभ्यासलाई पनि हामीले चाहिँ तपाईँको यो स्थानीय सरकारले कानुनी मान्यता दिइसकेको छ त्यसलाई चाहिँ स्कुलमा करिकुलममा लाउने भनेर भनिरहेको छु भन्दाखेरि बच्चाहरूले चाहिँ अब चाहिँ अबको बच्चाको करिकुलम चाहिँ थ्योरिटिकल होइन तपाईँको प्र्याक्टिकल अन द ग्राउन्ड त्यो भयो भने चाहिँ सम्भव छ भन्ने हो खालि थ्योरिटिकल मात्रै होइन डुएबल हुनु पर्यो र पोलिसी डिस्कोर्समा ल्याउनु पर्यो अनि तपाईँलाई अर्को एउटा म के भन्छु भन्दा किन सम्भव छ भन्दाखेरि चाहिँ अब संसारमा तपाईँको जलवायु परिवर्तनको साइन्टिस्ट आइपिसिसी भन्छ इन्टर गभर्मेन्टल प्यानल क्लाइमेट चेन्ज भन्छ त्यसै गर्दा यो जैव विविधता सम्बन्धी तपाईँको चाहिँ यो त्यसमा तपाईँको इक्बेस भनेर चाहिँ इन्टर गभर्मेन्टल साइन्स पोलिसी प्लेटफर्म अन बायोडाइभर्सिटी इकोसिस्टम एन्ड इकोलोजिकल बायोडाइभर्सिटी सिस्टम भित्रमा पनि हामीले हेर्ने हो भने अब चाहिँ तपाईँको इन्डिजिनस नलेज र प्र्याक्टिसेस इज द ओन्ली वान फाउन्डेसन फर होल बायोडाइभर्सिटीलाई कन्जर्भ गर्नुलाई जैव विविधता संरक्षण गर्नलाई जलवायु परिवर्तन अनुकूलन न्यूनीकरण गर्नलाई भनेर आइसकेको छ त्यो भनेको मतलब के भन्दाखेरि साइन्स वेस्टर्न साइन्स चाहिँ तपाईँको अब मात्रैले सोल्युसन ल्याउँदैन अब चाहिँ हामीले इन्डिजिनस नलेज लोकल भ्यालुज प्र्याक्टिसलाई ब्यालेन्स गरेर लानुपर्छ भन्ने हो त्यो चाहिँ हामीलाई अपर्च्युनिटी पनि हो
डाक्टर साहब अब यो जलवायु परिवर्तन वातावरण संरक्षण जैविक विविधता सन्दर्भमा कुरा गर्नुभयो यसको विषयमा हामी छुट्टै एउटा कार्यक्रममा छलफल गरौँला जनजाति महासङ्घका अध्यक्ष निमाजीलाई सोध्न चाहन्छु आइएलओ महासन्धि 169 यहाँले कुरा त गरिसक्नु भएको छ आदिवासी अधिकार सम्बन्धी राष्ट्रसङ्घीय घोषणा पत्रको पालनाको अवस्था नेपालमा कतिको प्रभावकारी पाउनु भएको छ यहाँले त भनिसक्नु भयो जनजाति भनेको समस्या होइन समाधान हो र यसको कार्यान्वयन भएको छैन यो संविधानमा नै व्यवस्था हुनुपर्छ भन्ने जस्ता कुराहरू पनि गर्नुभयो तथापि के छ प्रक्रियाहरू यसका बारेमा पनि अलिकति भनिदिनुहोस् न
कन्भेन्सन 169 सरकारले दक्षिण एसियामै हामी पहिलो भएको थियो नेपाल आइएलओ कन्भेन्सन 169 रेटिफाई गर्ने त्यसमा नै हामी खुसी पनि व्यक्त गर्दछौँ त्यतिखेर आइएलओ कन्भेन्सन 169 पारित गर्नको लागि भूमिका खेल्नुहुने त्यतिखेरको सांसदज्यूहरू मन्त्रीज्यूहरू सबैलाई म विशेष धन्यवाद पनि दिन चाहन्छु तर अब अहिले आइएलओ कन्भेन्सन 169 जुन हाम्रो जल जमिन र जङ्गलमा हाम्रो अग्राधिकारको कुराहरू छ त्यस्तै गरेर एफपिक फ्री प्रायर इन्फर्म कन्सेन्ट जुनसुकै कार्यक्रमहरू चाहे त्यो राज्यबाट होस् चाहे त्यो प्राइभेट निजी क्षेत्रबाट होस् जुनसुकै उसबाट पनि आदिवासीहरूको थत्थलोमा आदिवासी जनजातिहरूको क्षेत्रमा कुनै पनि कार्यक्रम परियोजनाहरू कार्यान्वयन गर्नको लागि गर्छौँ भने सबभन्दा पहिला हामी त्यहाँको आदिवासी जनजातिहरूसँग उहाँहरूको पूर्व जानकारी मन्जुरी के अरे सहमति लिनु फ्री प्रायर इन्फर्म कन्सेन्ट लिनु भनेर हामीले भनिसकेको छ त्यस्तै गरेर तपाईँको अहिले हाम्रो आदिवासीको थत्थलोहरू उता जङ्गलहरू पनि मैले तपाईँको त्यस्तै रमणीय छ त्यस्तै गरेर तपाईँको पहाडतिर गयो भने अहिले के अरे जलविद्युतको परियोजनाहरूको सबैभन्दा राम्रो मन परेको आँखा गाडेको त्यही ठाउँ हो आदिवासीहरूकै थत्थलोमा त्यस्तै गरेर हाम्रो आदिवासी जनजातिहरूको तपाईँको डाँडा काँडाहरू हाम्रो तपाईँको डेम्बाहरू तपाईँको हाम्रो छोर्देनहरू भएको ठाउँ ती चिजहरूमा पनि उहाँहरूको आँखा गाड्ने यो विकासे क्रमको नाममा अनि हाम्रो डाँडा देख्नै नहुने हाम्रो तपाईँको परापूर्वले तपाईँको पूजा गर्ने ठाउँलाई उहाँहरूले केबल कार लगेर तपाईँको पर्यटकीय क्षेत्र बनाउने भन्छन् अनि हाम्रो तपाईँको खोला नालाहरू हिजो तपाईँको हिजो आदिवासी जनजातिहरू त्यो ठाउँमा एकदमै ठुलो अवसर रहेछ त्यहाँ राम्रो युनिभर्सिटी रहेछ राम्रो तपाईँको व्यापार व्यवसाय रहेछ भनेर बस्या होइन नि त्यहाँको आदिवासी जनजातिहरू त्यहाँको आफ्नो पुर्खाले थत्थलो भनेर त्यो ठाउँ नछोडेको हो अब अहिले आएर त्यो ठाउँमा चाहिँ तपाईँको उहाँहरूको हाइड्रो राख्नु पऱ्यो उहाँहरूको तपाईँको केबल कार राख्नु पऱ्यो भनेर अहिले आदिवासी जनजातिहरू त्यहाँबाट विस्थापित गर्न मिल्छ त्यही भएर हामीले एफपिक गर्नुपर्छ एफपिकले के भन्छ भने आदिवासी जनजातिहरूलाई त्यो परियोजना स्वीकार्ने अधिकार पनि छ रिजेक्ट गर्ने अधिकार पनि आदिवासी जनजातिहरूसँग हुन्छ त्यसो भएको हुनाले यो एफपिक चाहिँ पूर्ण रूपमा कार्यान्वयन गर्नको लागि अहिले हामीले राज्य पक्षलाई पनि भनिरहेको छौँ आदिवासी जनजाति महासङ्घमा एउटा दस्तावेज आउँछ तपाईँको हेर्नुहोस् यो प्रत्येक हाइड्रो अथवा कुनै पनि परियोजनाहरूको आदिवासी जनजातिहरूको ठाउँमा त्यो निर्माण हुँदै गर्दाखेरि एउटा कुरा चाहिँ तिनवटा जम्मा तिनवटा बनाउँदो रहेछ इआइए इआइए रिपोर्ट भनेर तिनवटा बनाउँदो रहेछ एउटा परियोजनालाई राख्ने एउटा मन्त्रालयले बुझाउने अथवा वनमा हो भने वनमा बुझाउने हाइड्रोको हो भने ऊर्जा मन्त्रालयमा बुझाउने अरू तपाईँको ठाउँमा हो भने अरू ठाउँ मन्त्रालयमा बुझाउने एउटा चाहिँ आदिवासी जनजाति महासङ्घमा आउँछ अहिले हाम्रो महासङ्घमा चाङका चाङ तपाईँको त्यो इआइए रिपोर्टहरू त्यसलाई रिभ्यू गरिदिउँ त्यसमा तपाईँहरूले एफपिओ त्यही भएर हामीले जुनसुकै ठाउँमा पनि आदिवासी जनजातिहरूको थत्थलोमा कुनै किसिमको परियोजना बनाउँछ कुनै किसिमको उहाँहरूको बुझाउने आदिवासी जनजातिहरूको अधिकारले संरक्षण गरेर उहाँहरूको थत्थलोलाई नबिगार्ने गरेर त्यहाँको संस्कृतिहरूलाई नबिगार्ने गरेर गर्छ भने आदिवासी जनजातिहरूले त्यसलाई मान्छ तर आदिवासी जनजातिहरूको थत्थलोमा आदिवासी जनजातिहरूको अधिकारलाई हनन गरेर यदि बनाउनु खोज्छ भने जुन जुन ठाउँमा आदिवासी जनजातिहरूको सहमति नलिएकन हाइड्रो प्रोजेक्ट बनाएको छ त्यहाँ समस्या भयो जुन जुन ठाउँमा जस्तै तपाईँको हेर्नुहोस् केबल कारदेखि ल्याएर उनीहरूले एफपिक गर्न ठानेन जुन जुन ठाउँमा आदिवासी जनजातिहरूसँग एफपिक गरेर तपाईँको उहाँहरूको सहमति लिएर गरेको छ त्यो ठाउँमा राम्रोसँग भइरहेको छ
आदिवासी जनजातिको थाथलोको कुरा जहाँसम्म आयो विशेष गरेर तराईमा तराईको मान्छे भएकोले मलाई यो चाहिँ थाहा छ प्रत्यक्ष मेरै गाउँमा पनि जुन ग्राम थानमा पूजा गर्ने चलन छ नि परम्परा छ नि होइन त्यो अत्यधिक अतिक्रमणमा प्राय परेको छ होइन त्यस्तो केसहरू आएको छ कि छैन यहाँहरू समक्ष
थुप्रो आएको छ आयोगको तपाईँको यो 5.5 वर्षको अवधिमा अब आयोगमा निवेदन पनि आए उजुरी पनि आए र हामी चाहिँ तपाईँको के भने अनुगमन पनि गयौँ अब यो अस्ति चाहिँ जेठको 24 गतेदेखि लिएर असारको 32 गतेसम्म चाहिँ म अनुगमनमा पनि गएको थिएँ हगि यसमा के हो भने यस होल के देखाउँछ भने तिनवटा कारणले चाहिँ आदिवासी जनजातिहरूको भूमि खोसिएको र विस्थापित भएको अहिलेसम्मको प्रारम्भिक अनुगमनले देखाउँछ त्यो के हो भने पहिलो राष्ट्रिय निकुञ्ज अथवा वन्यजन्तु संरक्षण तपाईँको चाहिँ तराईको चितवनको नेसनल पार्कले थारूलाई विस्थापित गरेको होस् या शिवपुरी लाङटाङहरूले चाहिँ तामाङहरूलाई चाहिँ आफ्नो तपाईँको चाहिँ परम्परागत के भन्छ संस्कार संस्कृति चलाउनुको लागि प्रतिबन्ध होस् यस्तो पहिलो कुरा चाहिँ तपाईँको के हो बर्दिया नेप तपाईँको चाहिँ बाँके तपाईँको उता कोसी टप्पू होइन यो नेसनल पार्क र नेसनल कन्जर्भेसन क्या आरक्ष र तपाईँको चाहिँ सिकार आरक्ष भन्दा के आरक्ष भन्दा नि त्यो एउटा फस्टी हो अर्को चाहिँ सरकारले आफैले लिएको के त्यो के हो भने विकास निर्माणको लागि भनेर भन्छ त्यो के हो भने अहिले हाम्रो नेपिनको अध्यक्षले भन्नुभयो नि विभिन्न ठाउँमा होइन हाइड्रोले पनि भन्नुभयो भने त्यो सरकारले के गरी लियो सरकारी प्रयोजनको लागि लियो त भन्दाखेरि जस्तो बाटो बनाउनु भनेर लियो होइन बाटो त विकास हो नि कहाँ यसमा त लानुपर्छ भन्यो तर त्यहाँ सबै तपाईँको चाहिँ आदिवासी जनजातिकोबाट अनि दोस्रो कुरा के भने त्यो सरकारी घरहरू बनाउँदा भयो नापी त 2021 सालमा आएको हो नि त्योभन्दा अगाडि त हाम्रो पुर्खाहरूले जति सेरोफेरो राखेको थियो त्यो आफ्नै हो भनेर गरेको थियो तर अहिले हाम्रो अधिकांश आदिवासी जनजातिसँग के छ भने एक त भूमि सुधारले चाहिँ एकले चाहिँ निश्चित हदबन्दी लगाइदियो अब अर्को कुरा चाहिँ उनीहरूसँग अब तिरो तिर्नु भनेपछि कहाँ पैसा छैन भनेपछि नगरि पनि राखे अनि त्यो तपाईँको चाहिँ परम्परागत रूपमा चर्चिँदै आएको खेती लाउँदै आएको उपभोग गर्दै आएको तर लाल पूजा नभएको त्यसमा के गरिदियो राज्यले यो सरकारी जग्गा हो भनेर तपाईँको चाहिँ लाग्यो अब यो यतिसम्म भएछ कि यो के अरे दमौली छ नि दमौलीमा सदरमुकाम सार्नुभन्दा पहिला कहाँ थियो तनहुँको बन्दीपुरमा थियो उहाँ चाहिँ दराईहरूलाई चाहिँ तपाईँको तिमीलाई सट्टा भाडा दिन्छु भनेको अहिलेसम्म पा छैन भनेर यो दोस्रो कुरा हो तेस्रो कुरा उहाँले भन्नुभएको थियो हाइड्रो अहिले चाहिँ म्यासिभली हाइड्रो पावरले चाहिँ एकदम पहाड गएर होइन खोला नेचरल रिसोर्सेस जहाँ छ त्यही हो नि आदिवासी जनजातिको त त्यो चाहिँ के सबै त्यो हाइड्रोले चाहिँ क्याप्चर गर्यो अनि त्यो हो अनि फाइनल्ली अहिले के हुन थालेछ भने उहाँहरू चाहिँ केबलकारले पनि उधिन्न थालेछ आदिवासी जनजातिहरूको चाहिँ होइन यो धेरै त गइसकेको छैन तर केहीले पनि तपाईँको त्यो नै हो आदिवासी जनजातिकै हो त्यस कारणले यो समस्याहरू चाहिँ देखिया छ
अन्तमा होइन म तिनैजनालाई सोध्न चाहन्छु आदिवासी जनजातिको अधिकार प्रवर्धन र समावेशी नेपाल निर्माणका लागि राज्य सरकारवाला निकायको विशेष प्राथमिकता अब के हुनुपर्छ सबभन्दा पहिले डाक्टर साहब
यसको लागि चाहिँ हामीले सबैभन्दा अगाडि चाहिँ हाम्रो माइन्ड सेट ओपन हुनु पर्यो होइन तपाईँको चाहिँ जस्तै पहिला जुन बेला हामीले चाहिँ वेस्टर्न एजुकेसन ओपन गरे जस्तै हामीले चाहिँ आफ्नो स्थानीय हाम्रो पाठ्यक्रममा हाम्रो पोलिसीमा हाम्रो कार्यक्रममा चाहिँ तपाईँको चाहिँ आदिवासी जनजातिको होइन ज्ञान रीतिरिवाज हाम्रो स्किल हाम्रो नलेज हाम्रो तपाईँको चाहिँ यो प्रथाजनिक अभ्यास चाहिँ यो चाहिँ तपाईँको चाहिँ सोल्युसन टु द बिग प्रब्लम भन्ने कुरा त्यो खालको चाहिँ ओपन अप भयो भने चाहिँ देयर आर सो मेनी सोल्युसन्स कम्स अप
माननीयज्यू
अब यस्तो तपाईँको चाहिँ पहिलो एउटा थिम त के हो भने आफूले पाएको जिम्मेवारी सबैले इमान्दारीपूर्वक गऱ्यौँ भनेदेखि राम्रो हुन्छ जस्तो डाक्टर साहबले रिसर्च गर्नुहुन्छ होइन उहाँले रिसर्चै गर्नु भएन भनेदेखि त उहाँको धर्म निप्दैन हुँदैन होइन तर उहाँले गरेको जुन रिसर्च छ त्यसको फ्याक्ट फाइन्डिङ चाहिँ सम्बन्धित निकायले तपाईँको चाहिँ के होइन अब जस्तो यही कुरा गरौँ न उहाँले दिएको रिसर्चको आधारमा चाहिँ मैले एउटा नीति बनाएर सरकारलाई दिनु पऱ्यो मेरो काम त्यो भयो अनि के हो कार्यक्रम लागू भएको छैन भन्ने अनुगमन पनि अब मैले आयोगले गर्ने भएँ तर त्यो के हो भने राज्य पनि त आज यहाँ सरकारी मान्छे पनि तपाईँले बोलाउनु भएको राम्रो हुन्थ्यो होइन सरकारले चाहिँ कार्यान्वयन गर्नु पऱ्यो क्या त्यो इमान्दारीपूर्वक किनभने कार्यान्वयन गर्ने सबै सरकार हो नि त त्यस कारण त्यो हो र अर्को कुरा चाहिँ आदिवासी जनजाति सम्बन्धी संस्थाहरूले पनि सधैँ चाहिँ एक्टिभ भएर खबरदारी गरिरहनु पऱ्यो विभिन्न निकायमा किनभने तपाईँको अब आयोगलाई सरकारलाई के लिमिटेसन पनि छ होइन तर हाम्रो आदिवासी जनजाति महासङ्घ जातीय संस्थाहरू भनेको चाहिँ के हो भने सार्वभौम जनताको प्रतिनिधि हो क्या उहाँहरूलाई सबै कुराहरू चाहिँ छोट हुन्छ
आदिवासी जनजातिहरूले आफ्नो पहिचान सम्मान पनि खोज्या हो त्यसो भएको हुनाले हाम्रो अधिकारलाई पहिचान गरेर हाम्रो अधिकारहरूलाई संरक्षण गर्ने र आदिवासी जनजातिहरूले तपाईँको गर्दै आएको हाम्रो प्रथाजनिक संस्थाहरूलाई पनि त्यसलाई पनि तपाईँको रिकग्नाइज गरेर सबैलाई आदिवासी अरूलाई जस्तै हामी पनि यो देशको नागरिक हुने त्यसो भएको हुनाले आदिवासी जनजातिहरूले पनि यो देशको नागरिक हो भनेर एकदमै समानताको व्यवहार गरेको खण्डमा आदिवासी जनजातिहरू अघि पनि मैले भने हामी समस्या होइन हामी समाधान हो सबै कुरामा त्यसो भएको हुनाले अन्तिममा म यो 32 विश्व आदिवासी दिवसको सबैलाई सबै आदिवासी जनजातिहरू र सबैमा हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु र महासङ्घले साउन 24 गते अगस्त 9 को दिन विश्वभरि आदिवासीहरूले यो आदिवासी दिवस मनाइरहेको अवस्थामा हामीले महासङ्घले खुल्ला मञ्चमा एकदमै हाम्रो तपाईँको विविधताको पर्वको रूपमा हामीले मनाइरहेको छ सबैलाई उपस्थित हुनको लागि अनुरोध पनि गर्न चाहन्छु
हस् त आजका लागि रेडियो नेपालको यो विशेष छलफल अन्तर्राष्ट्रिय आदिवासी दिवस विशेष यति नै आजको संवादमा अतिथि हुनुहुन्थ्यो आदिवासी जनजाति महासङ्घका अध्यक्ष निमा लामा हेल्मु आदिवासी जनजाति आयोगका माननीय अध्यक्ष रामबहादुर थापा मगर र सिप्रेडका कार्यकारी निर्देशक डाक्टर पासाङ डोलमा शेर्पा उहाँहरूले आदिवासी जनजातिको अधिकार लोपन्मुख भाषा संस्कृति परम्परा ज्ञान र आमा शिशु स्वास्थ्यमा आदिवासी सुडेनीहरूको योगदानका बारेमा राख्नुभएको महत्वपूर्ण विचार आदिवासी सुडेनीहरूको योगदानका बारेमा राख्नुभएको महत्वपूर्ण विचारका लागि धन्यवाद आभार जल जमिन जङ्गल र मौलिक संस्कृतिका संरक्षक आदिवासी जनजातिहरूको पहिचान भाषा र परम्परागत ज्ञानको संरक्षणले नै समृद्ध र समावेशी नेपालको आधार खडा गर्छ आजको यो विशेष दिनले राज्य सरकारवाला र युवालाई मौलिक जरो र अधिकार प्रति अझ बढी सजग र जिम्मेवार बनाओस् अन्तर्राष्ट्रिय आदिवासी दिवसको हार्दिक शुभकामना सँगै प्रविधि संयोजक मेनर्भा बज्राचार्य अनि म रत्न चौधरी पनि बिदा हुन्छु नमस्कार